नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारतसँग संविधान संशोधनको कुरा राख्नु स्वाभाविक भएको प्रधानमन्त्रीको दावी, केही दल र संचार माध्यमले अनावश्यक विवाद झिकेको आरोप।
असोज 2 गते चुनाव हुने स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना, 2 नम्बर प्रदेशमा चुनावी चहल पहल पनि बढ्यो।
अनुदान किस्ता सिफारिसमा इन्जिनियरले अनावश्यक दुःख दिने गरेको भूकम्प प्रभावितको गुनासो, प्रभावितले निशुल्क पाउने सेवामा शास्ति दिए कारवाही हुने।
कसैलाई प्रलोभनमा पार्ने किसिमको कुराहरू त्यस्तो हुन्छ भने त्यो कारवाहीको बाध्यता हुन्छ, यो गर्न पाइँदैन।
भारत र चीनबीच विवादित सीमा क्षेत्र दोकलामबाट सेना हटाउने सहमति, बलात्कारमा दोषी ठहर भारतीय गुरू राम रहीमलाई 20 वर्ष जेल सजाय।
र अर्को वर्ष नेपालगंजमा हुने 8 औं राष्ट्रिय खेलकुदको मस्कट चयन।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98-550-50-859, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा आफूले संविधान संशोधनको विषयमा कुरा उठाउँदा केही दलले अनावश्यक विवाद झिकेको आरोप लगाउनु भएको छ। भारत भ्रमणबारे व्यवस्थापिका संसदको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले आफूले कसैसँग सम्झौता नगरेको दावी गर्नुभयो। संविधानको सर्वस्वीकार्यता बढ़ाउनु र कार्यान्वयन गर्नु राष्ट्रिय एजेण्डा भएको भन्दै प्रधानमन्त्री देउवाले विषयमा छिमेकी देशलाई जानकारी गराउनु स्वाभाविक भएको बताउनुभयो। स्वाभाविक विषयलाई लिएर केही राजनैतिक दल र संचार माध्यमले अनावश्यक टिप्पणी गरेको भन्दै प्रधानमन्त्री देउवालले त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। भारत भ्रमणका क्रममा नेपालको हितका लागि 8 वटा सम्झौतामा हस्ताक्षर गरेको देउवालले सांसदलाई जानकारी गराउनुभयो। तराईको डुबान र बाढ़ीको दीर्घकालीन समाधानको लागि सीमामा विज्ञ टोली खटाउने विषयमा बिहारका मुख्यमन्त्री नीतिश कुमारसँग सहमति भएको पनि प्रधानमन्त्री देउवालले जानकारी गराउनुभयो। सप्तकोशी उच्चबाँध र सुनकोशी डाइभर्सनको पनि डीपीआर बनाउने सहमति भएको देउवाले संसदलाई जानकारी गराउनुभयो।
यसैबीच सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन, कोशी उच्च बाँध लगायतका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसित गरेको कुराकानी गलत भएको दावी गर्नुभएको छ। उहाँले आज विराटनगर विमानस्थलमा पत्रकारसित कुरा गर्दै यी विषयमा आफूले प्रधानमन्त्री देउवासँग कुरा गर्ने पनि बताउनुभयो। अबको चुनावपछि बन्ने संसदले मात्र संविधान संशोधन गर्न सक्ने भन्दै दाहालले अहिले संविधान संशोधनको कुरा असान्दर्भिक भएको बताउनु भएको छ।
आउँदो असोज 2 गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर 2 का सबै नगरपालिका र गाउँपालिकामा निर्वाचन कार्यालय खुलेका छन्। 136 वटा स्थानीय तहमा आज निर्वाचन कार्यालय स्थापना भएका निर्वाचन आयोगले जनाएको छ। सबै जिल्ला सदरमुकाममा गएको 7 गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको थियो। 2 नम्बर प्रदेशमा 1 महानगरपालिका, 3 उपमहानगरपालिका, 73 नगरपालिका र 58 वटा गाउँपालिकामा असोज 2 गते स्थानीय तहको चुनाव हुँदैछ। यसमध्ये 9 वटा स्थानीय तह पछि थपिएका हुन्। थपिएका स्थानीय तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको छ। आउँदो 15 गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ।
प्रदेश नम्बर 2 मा आउँदो असोज 2 गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यालय स्थापना गरिएपछि सबै स्थानीय तहमा चुनावी चहल पहल बढ़ेको छ। राजपा नेपाल पनि स्थानीय तहको चुनावमा सहभागी हुने भएपछि उत्साह झनै थपिएको छ। जनकपुरबाट उज्यालो सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
चुनाव नजिकिँदै गर्दा दलहरू उम्मेद्वार छनौटको तयारीमा व्यस्त छन्। प्रचार अभियान पनि चलिरहेको छ। राज्यपा नेपालले समेत सहभागिता जनाउने भएपछि नागरिकमा उत्साह थपिएको छ। मतदाता उत्साहित हुँदा नेताहरू पनि दङ्ग छन्। राजपा नेपाल धनुषाका नेता परमेश्वर शाह,
अहिले तपाईँ कुनै ठाउँमा जानुहोस्, मान्छेका धेरै छन्। अहिले सबैको भरोसाको केन्द्र भएको छ राष्ट्रिय जनता पार्टी नेपाल, र सबैले राष्ट्रिय जनता पार्टी नेपालबाट टिकट पाऊ भनेर मान्छेहरूमा एकदम एउटा उत्सुकता भएको छ। हामीलाई त धौधौ परिरहेछ, कसलाई दिने कसलाई दिने, तर हाम्रो एउटा बेस लाइन बनाएका छ, केही क्राइटेरियाहरू हामी तोकेका छौँ। त्यो क्राइटेरियाभित्र जुन साथी बन्नुहुन्छ उहाँले टिकट पाउनुहुनेछ, तर जनतामा धेरै उत्साह छ।
राज्यपालले उम्मेद्वार छनौटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नयाँ शक्ति नेपाल पार्टी पनि उम्मेद्वार छनौटमा व्यस्त छ। नयाँ शक्ति प्रदेश नम्बर दुईका संयोजक डाक्टर सुरेन्द्र यादव,
हामी निर्वाचन चाहिँ परिचालन समिति प्रदेश स्तरीय बनाइरहेछौँ, जिल्ला स्तरीय बनाइरहेछौँ, र हामी अलिकति लेटले चुनाव चिन्ह पाएकोले पर्सिदेखि चाहिँ फिल्डमा जानेछन्, र अक्सर चाहिँ धेरै जसो ठाउँमा 99% ठाउँमा हामी उम्मेदवारी दिने लागेको छौँ।
चुनावको लागि तयारीमा जुटिसकेकाले तीन दिनभित्र उम्मेद्वारको टुङ्गो लगाइसक्ने माओवादी केन्द्रका धनुषा संयोजक झल्कु यादव बताउनुहुन्छ।
रामचन्द्र झाजीहरू नयाँ शक्तिबाट आउनुभएको छ, र हामी छिट्टै दुई तिन दिनभित्र हाम्रो जनताको फाइनल गर्दैछौँ।
एमाले पनि छिट्टै उम्मेद्वारको टुङ्गो लगाइसक्ने बताएको छ। नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव,
यो चुनावको लागि नेकपा एमाले तयारीमा जुटिसकेको छ, त्यसको लागि उम्मेद्वारको छनौट प्रक्रियामा शीर्ष नेताहरू बसिसकेन, भोलिसम्म तय भइहाल्छ।
नेपाली काँग्रेस धनुषाका सभापति राम सरोजे यादवले पनि आफ्नो पार्टीले छिट्टै उम्मेद्वार चयन गर्ने बताउनुभयो।
प्रतिस्पर्धी क्षेत्रीय सभापतिहरू प्रतिस्पर्धी सबैसँग अहिले छलफल चल्दैछ। पर्सिसम्म मलाई लाग्छ भौता समेत आठवटै जिल्लाको क्रिकेटको टुङ्गो लाग्छ।
दलहरू उम्मेद्वार छनौट र प्रचार कार्यक्रममा व्यस्त भइरहँदा जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारी तीव्र पारेको छ। जिल्ला निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झा,
यो मुख्य निर्वाचन र निर्वाचन कार्यालय स्थापना भइसक्यो र निर्वाचन त सुरु भइसक्यो। अब हामी मेन मतदान नमुना मतदानमा केन्द्रित छौँ। अब मतदाता शिक्षाको एउटा पाठ हो नमुना मतदान पनि हो, र हाम्रो यो 18 स्थानीय तहमा कमसेकम एउटा स्थानीय तहमा 100 बोलाएर प्रतिनिधिमूलक नमुना मतदानको कार्यक्रम हामीले सुरु गरेका छौँ। त्यसमध्ये हामीले अहिलेसम्म 2 मात्रै हिजो सक्यौँ, अब हामी त्यसमै लागेका छौँ, र 15 मतदाता शिक्षा स्वयंसेवक फेरि हामी घर दैलो कार्यक्रममा खटाउँदैछौँ।
रिपोर्टपछि अब खबरकै सिलसिला। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बन्न नदिन आफ्नो दल फुटाएको आरोप लगाउनु भएको छ। काठमाडौँ उपत्यका स्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपा बीच भएको एकीकरणपछि देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुने संकेत देखेर पार्टी फुटाइएको आरोप लगाउनुभयो। नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति सक्रिय रहेको बताउँदै थापाले पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम 40% आवश्यक भए पनि आफ्नो दलमा त्यो नियम लागू हुन नसकेको गुनासो गर्नुभयो।
नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेराष्ट्रवादी क्रान्तिकारीको काठमाडौँमा भोलि हुने चुनावको लागि अध्यक्षमा 3 उम्मेद्वारी दिएका छन्। अध्यक्षको लागि रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्यालले उम्मेद्वारी दिएका हुन्। यस्तै 33 पदाधिकारी सहित 234 केन्द्रीय सदस्यको लागि 300 उम्मेद्वारी दिएका छन्। उम्मेद्वारको दावी विरोध, अन्तिम नामावली प्रकाशन, मतपत्र छपाई लगायतका कारण भोलि पनि मतदान हुने सम्भावना भने न्यून रहेको नेता रञ्जित तामाङले उज्यालोलाई जानकारी दिनुभयो। माओवादी केन्द्रले सहमतिमै नेतृत्व चुन्न दबाब दिए पनि रञ्जित तामाङ लगायतका नेताले चुनावमै जाने अडान राखेपछि पहिलोपटक अखिल क्रान्तिकारीको चुनाव हुने पक्का भएको हो। महाधिवेशनमा 2034 मतदाता छन्। चुनावबाट 33 पदाधिकारी सहित 234 केन्द्रीय सदस्य चयन हुनेछन्।
नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लवको विद्यार्थी संगठन अनेरा सोभियो क्रान्तिकारीका कार्यकर्ताले रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि दुर्व्यवहार गरेका छन्। भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले जिल्ला शिक्षा अधिकारी पौडेललाई दुर्व्यवहार गरेका हुन्।
सरकारले शिक्षा ऐनमा नवौं संशोधन गरेको छ। शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रस्तुत गरेको शिक्षा नवौं संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले संशोधनको औचित्य नभएको बताए पनि संशोधन बहुमतले पारित भएको हो। अस्थायी शिक्षकहरूको समस्या समाधानको लागि भन्दै सरकारले 16 महिनामै ऐन संशोधन गरेको छ। संशोधन प्रस्तावमा अस्थायी शिक्षकले परीक्षा र सुविधा दुवै रोज्न पाउने अवसर दिइएको छ। पोहोरको असार 15 गते पारित भएको ऐनमा अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्नुपर्ने व्यवस्था गरिएको थियो। अब परीक्षामा फेल हुने अस्थायी शिक्षकले पनि सुविधा पाउनेछन्। छलफलमा भाग लिने सांसदले 8 संशोधनले नै अस्थायी शिक्षकका समस्या समाधान गरेकोले सरकारले अनावश्यक संशोधन गरेको बताएका थिए। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्री श्रेष्ठले 8 संशोधनले सबै अस्थायी शिक्षकको समस्या समाधान नगरेकोले 9 संशोधन गर्नु परेको बताउनुभयो। धेरै अस्थायी शिक्षकले जीवनभरि पढाएर पनि बुढेसकालमा रित्तो हात घर फर्कने अवस्थाको अन्त्य गर्न संशोधन गर्नु परेको शिक्षा मन्त्री श्रेष्ठको भनाइ छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसे कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
प्रवेश परीक्षा यही भदौ 20 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082562601, 98573590, 98573160684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारतसँग संविधान संशोधनको कुरा राख्नु स्वाभाविक भएको प्रधानमन्त्रीको दावी, असोज 2 गते चुनाव हुने स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना, 2 नम्बर प्रदेशमा चुनावी चहल पहल पनि बढ़्यो लगायतका खबर प्रस्तुत
गर्यौं। अनुदान सूचीमा परेका 7,65,000 भूकम्प प्रभावित घर बनाउने सुरसारमा छन्। अहिले झण्डै 1,19,000 प्रभावितले घर बनाउन थालेका छन्। घर बनाउन प्रोत्साहन गर्ने र दोस्रो तेस्रो किस्ताको अनुदान सिफारिश गर्न इन्जिनियरको टोली नै गाउँ गाउँमा खटिएको छ। तर कतिपय इन्जिनियरले सहयोग भन्दा पनि अनेक शास्ति दिएको भूकम्प प्रभावितको गुनासो छ। मदन पौड्यालको रिपोर्ट।
भूकम्प प्रभावितसँग घुस लिएको आरोपमा गोरखाको पालुङटारबाट हिजो मात्रै सब ओभरसियर पक्राउ परे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराको टोलीले सुनिल देवकोटालाई 25,000 रूपियाँ सहित पक्राउ गरेको हो। भूकम्प प्रभावितलाई सरकारी अनुदानको दोस्रो किस्ता सिफारिस गरिदिने भन्दै देवकोटाले घुस मागेको उजुरीपछि अख्तियारको टोली पालुङटार पुगेको थियो। पक्राउ परेका देवकोटाले भने सेवाग्राहीको घरको नक्सा बनिसकेपछि जानकारी दिए बापत पारिश्रमिक लिएको दावी गरेका छन्। घर बनाउँदै गर्दा इन्जिनियरले अनावश्यक दुःख दिने गरेको अरू भूकम्प प्रभावितको पनि गुनासो छ। सिन्धुपाल्चोक चौताराका भूकम्प प्रभावित आशिष श्रेष्ठ।
त्यति प्रतिदिन नबनाइकन आफ्नो खुसीले नि बनाए गर्छ, त्यो सुधा चाहिँ के गर्यो, उनीहरूसँग फोनमा कन्ट्याक्ट हुने भेट्ने गर्ने गर्दा गर्दा तिनीहरूको पास भयो, पैसा आयो, तर मेरो चाहिँ मैले देखाइ देखाइकन त्यहाँबाट अलिकति जब डिबिसी भयो, घर वाल पनि उठिसक्यो, माथि ढलन पनि भयो, त्यहाँबाट पछि आउँदाखेरि र तपाईँको तेस्रो गरेपछि दोस्रो किस्ता अलिक ढिला हुन्छ आउँछ तपाईँको, तपाईँको असारको चाहिँ अन्तिम हप्तामा भनेर चाहिँ भन्ने कुरा गर्यो, तर पनि अहिलेसम्म आएको छ।
सरकार र गैर सरकारी संस्थाको अनुदान सहयोगसँगै व्यक्तिगत खर्चमा भूकम्प प्रभावितले घर बनाउँदैछन्। भूकम्पपछि घर बनाउने काममा सहयोग गर्न र अनुदान प्रक्रियामा ल्याउन सरकारले झण्डै 3,000 इन्जिनियर र सब इन्जिनियर खटाएको छ। गाउँ पुगेका इन्जिनियरबाट प्रभावितले नजानेका विषय सोध्न पाएका छन्। घर कसरी बलियो बन्छ, के कसरी बनाउनु पर्छ, अनुदान कसरी पाइन्छ भनेर जानकारी लिन निकै सजिलो भएको छ। तर केही इन्जिनियरले काम गरे बापत पारिश्रमिक भनेर प्रभावितसँग पैसा असुल्ने गरेका गुनासा छन्। अनुदान किस्ता लिनको लागि सिफारिसमा अल्मलाउने, अनावश्यक दुःख दिने र काम रोक्ने गरेको भेटिए कारवाही गर्न जिल्ला जिल्लामा निर्देशन दिएको शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का बताउनुहुन्छ।
कसैले दोस्रो किस्ता सिफारिस गर्नको लागि या तेस्रो किस्ता सिफारिस गर्नको लागि कुनै पनि इन्जिनियरले पैसा मागेको छ भने त्यसलाई चाहिँ हामीले प्रष्ट रूपमा जिल्लामा स्थित हाम्रो चाहिँ जिल्ला आयोजना कार्यान्वयन इकाइको प्रमुखलाई हामीले निर्देशन दिइसकेका छौँ छानबिन गरेर तिनीहरूलाई कारवाही गर्नुहोस् भनेर।
अनुदानको 50,000 रुपियाँ लिएर घर बनाउन थालेपछि दोस्रो र तेस्रो किस्ताका लागि इन्जिनियरको सिफारिस आवश्यक पर्छ। इन्जिनियरलाई सरकारले तलब र भत्ता अनि दुर्गममा पुगेकालाई प्रोत्साहन बापत छुट्टै भत्ता पनि दिएको छ। भूकम्प प्रभावितले निशुल्क पाउने सेवाका लागि एक पैसा पनि तिर्नु पर्दैन, तर अनावश्यक दुःख दिए प्रभावितको निवेदन अनुसार कारवाही हुन्छ। फेरि केन्द्रीय आयोजना कानून इकाईका आयोजना निर्देशक तपेन्द्र बहादुर खड्का।
भूकम्प पीड़ितलाई थप पीड़ा दिने किसिमले कुनै पनि इन्जिनियरले त्यस्तो किसिमको यदि गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कसैलाई प्रलोभनमा पार्ने किसिमको कुराहरू त्यस्तो हुन्छ भने त्यो कारवाहीको भागीदार हुन्छ, यो गर्न पाइँदैन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। अर्घखाँचीमा भाइरल ज्वरोका बिरामी अस्वाभाविक रूपमा बढ़ेका छन्। जिल्ला अस्पताल सन्धिखर्कमा पछिल्लो एक हप्तामा तेब्बर बढ़ी भाइरल ज्वरोका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालको ओपीडीमा दैनिक 120 देखि 150 जना र इमर्जेन्सीमा दैनिक 50 देखि 70 जना भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पतालका डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो। 1500 याको अर्घखाँची जिल्ला अस्पतालमा ठाउँ अभाव भएपछि भूइँमा तथा बेन्चमा नै बिरामीलाई सुताएर उपचार गर्नु परेको उहाँले बताउनुभयो।
सर्पको टुकाईबाट सर्लाही र नवरपरासीमा गरी दुईजनाको ज्यान गएको छ। सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर 5 मेजरगंजका 6 वर्षका प्रेम कुमार महतोको गोमन सर्पको टुकाईबाट ज्यान गएको सर्पदंश उपचार केन्द्र नवलपुरले जनाएको छ। यस्तै नारायणी नदीमा माछा मार्न गएका नवलपरासीको सुस्ता गाउँपालिका 5 चन्द्रगंजका सोनु मुसहरको पनि सर्पले डसेर ज्यान गएको छ। मुसहरको उपचारका क्रममा ज्यान गएको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर चौधरीले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी अपराध महाशाखाले काठमाडौँको सतुङ्गलमा रहेको दुगर्ड ग्रुपको फ्रुटी कारखाना बन्द गरिदिएको छ। कारखानाको गोदाममा छापा मार्दा म्याद नागेको कच्चा पदार्थको प्रयोग गरी फ्रुटी उत्पादन गरेको पाइएपछि कच्चा पदार्थ पनि नियन्त्रणमा लिइएको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिनुभयो। उहाँका अनुसार 400 ड्रम कच्चा पदार्थ म्याङ्गोपज प्रहरीले नियन्त्रणमा लिएको छ। दुगर्ड फुड्सको गोदाममा गएको वर्ष पनि प्रहरीले छापा मारेर फ्रुटी नष्ट गरेको थियो।
नेपाल पत्रकार महासंघको नयाँ कार्य समितिलाई उज्यालोले सम्मान गरेको छ। नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखा कम्युनिकेशन कर्नर र उज्यालो मल्टिमिडियाको संयुक्त आयोजनामा आज उज्यालो घर जावला खेलमा एक कार्यक्रम गरी महासंघको नयाँ कार्य समितिलाई स्वागत तथा बधाई दिइएको हो। स्वागतका लागि आयोजित कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले आफ्नो कार्यकालमा पत्रकारहरूको हितको लागि विवादरहित ढंगले काम गर्ने प्रयास गर्ने बताउनुभयो। नेपालमा रेडियोको विकास र विस्तार तथा स्वतन्त्रताको लागि उज्यालो रेडियो कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईको ठूलो योगदान रहेको भन्दै अध्यक्ष आचार्यले पत्रकार महासंघले पत्रकारका लागि मात्रै नभई मीडिया हाउसका समस्या समाधानमा पनि पहल गर्ने बताउनुभयो।
संचारिका समूहको 21 साधारण सभाको अवसरमा 4 पत्रकार महिला पुरस्कृत भएका छन्। समूहले हरेक वर्ष प्रदान गर्दै आएको संचारिका समानता पुरस्कार 2073 नेपाली टाइम्स साप्ताहिकी पत्रकार सृजना श्रेष्ठ र स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कारबाट 12 रेडियो संस्कारमा कार्यरत पत्रकार रेणु चौधरी पुरस्कृत हुनुभएको हो। त्यसै गरी संचारिका समानता पुरस्कारबाट दोलखा जिल्लाबाट बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार निराशी थामी र बाराखोरी अनलाइनमा कार्यरत पत्रकार रुमु न्यौपाने पुरस्कृत हुनुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
एनसीई, क्वालिटी फर एक्सिलेन्स।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला 2 स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यहीँ। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरम।
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 0161-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन 3 चोक पोखरा। थप जानकारीको लागि facebook.com/jalmahalpokhara वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सोलुखुम्बुमा अल्लोको धागोबाट तयार भएका कपड़ाको खपत पछिल्लो समय बढ़ेको व्यवसायीले बताएका छन्। सोलुखुम्बुमा केही वर्ष यता अल्लोको कपड़ाबाट तयार हुने कोट, टोपी, पर्स, सल, चप्पल लगायतका सामग्रीको खपत बढ़ेसँगै माग पनि बढ़ेको व्यवसायीको भनाई छ। अल्लो हस्तकला केन्द्र सोलुखुम्बुका प्रोपराइटर परमध्वज कुलुङले अल्लोको धागोबाट बनेका पोशाक अमेरिका, जापान, अस्ट्रेलियामा समेत निर्यात हुने गरेको बताउनुभयो।
ल्यापटप चोरी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफ नर्स संगीता जवेगुको ल्यापटप र चेकबुक चोरी गरेको आरोपमा ओखलढुङ्गा चिसङखुगढी गाउँपालिका 2 26 वर्षीय जीवन सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साउन अन्तिम हप्ता बाढ़ीले घर भत्किँदा 3 गुमाएका बाँकेको बैजापुरका कमिलाल थारूलाई वैदेशिक रोजगारीमा रहेका युवाले आर्थिक सहयोग गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत बाँकेको खजुराका केशर छेत्री लगायतका युवाले 44,800 रूपियाँ संकलन गरेर थारूलाई पठाएका हुन्।
कैलालीको गेटामा रहेको धनगढ़ी विमानस्थलको जग्गा अधिग्रहणको मुआवजा वितरण गर्न थालिएको छ। नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणका लागि अघिल्लो आर्थिक वर्ष छुट्याएको 6 करोड़ रकम आजदेखि वितरण गर्न थालिएको हो। बाँकी रकम प्राधिकरणसँग माग गरिएको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु अस्वाभाविक होइन भनेकोमा छन्दविक्रम चौहान सुझाव दिनुहुन्छ। घरको आगो घरबाटै निस्कन्छ प्रधानमन्त्रीज्यू, यहाँका हरेक कुरा बाहिर सुनाउन थाल्यो भने त उनीहरूले आगोमा घिउ थप्छन् अनि आफ्नो फाइदा उठाउँछन्। त्यसैले देशभित्रको कुरो देशभित्रै सुल्झाउनु बुद्धिमानी हो।
वीरेन्द्र ठकुरीले फेसबुकमै लेख्नु भएको छ, नेपालमा नयाँ सरकार बन्ने बित्तिकै प्रधानमन्त्री सबैभन्दा पहिले भारत भ्रमण जान हतार गर्छन् अनि सबैले भ्रमण सफल भयो नै भन्छन्, तर उपलब्धि कहिले केही हुँदैन। देशको हित हुने सम्झौता सबैले थाहा पाउने गरी किन हुँदैन? त्यसैले नेताहरूले आफ्नो भन्दा पनि देशका लागि सोच्न जरूरी छ।
ट्विटर सोल्टाले ट्वीटमा लेख्नु भएको छ, नेपालका जुनसुकै नेता प्रधानमन्त्री बने पनि दक्षिणी भ्रमणबाट फर्किएपछि दिने अभिव्यक्ति एउटै हुन्छ, भ्रमण सफल र परिणाममुखी भयो अनि नेपालीको शिर उचो भयो, तर हुन चाहिँ ठ्याक्कै उल्टो हुन्छ, हाम्रो शिर निचो बनाएर आउँछन्।
खिम घायलको प्रश्न छ, संविधान संशोधन संसदबाट फेल भइसकेको देख्दा देख्दै फेरि संशोधन गर्छु भन्नु कसरी जायज हुन सक्छ? यो जनमतको अपमान भएन र?
अनि राज्यमन्त्रीले काम पनि नपाएको र फुर्सद पनि नपाएको खबर उज्यालो अनलाइनमा पढेर हिराजीसी फेसबुकमा व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, बजेट जति पनि छँदैछ विकास भएकै छ अनि नागरिकले सुविधा पनि त पाएकी छन्, नेपालमा भएको परिवर्तन यही त होला नि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब केही विदेशका खबर। भारत र चीन बीच विवादित सीमा क्षेत्र दोकलामबाट सेना हटाउने सहमति भएको छ, तर सेना फिर्ता बोलाउने विषयमा चिनिया र भारतीय संचार माध्यमले फरक फरक दावी पेश गरेका छन्। दुवै देशका सेना फिर्ता बोलाउने सहमति भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ, तर चिनिया संचार माध्यमले भने चिनिया सेना यथास्थितिमै बस्ने र भारतीय सेना पछि हट्ने दावी गरेका छन्। गएको केही महिनादेखि भूटान भारत र चीनको सीमा क्षेत्र दोकलामको विषयलाई लिएर भारत र चीन बीच तनाव बढेको थियो। दुवै देशले विवाद बढ्दै गए सैन्य कार्यवाहीका लागि तयार रहेको पनि संकेत गरेका थिए। सेना फिर्ता बोलाएर समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्ने तयारी रहेको भारतीय संचार माध्यमले जनाएका छन्।
भारतका विवादास्पद धर्मगुरू गुरमित राम रहीम सिंहलाई अदालतले 20 वर्ष जेल सजाय सुनाएको छ। दुईवटा छुट्टा छुट्टा यौन शोषणको मुद्दामा दोषी पाइएपछि हरियाणाको विशेष अदालतले उनलाई जेल सजाय सुनाएको हो। यसअघि एउटा मात्र यौन शोषणको मुद्दामा उनलाई 10 वर्ष मात्र जेल सजाय सुनाइएको थियो। धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुख रहेका उनी बलात्कारमा यसअघि नै दोषी ठहर भइसकेका थिए। राम रहीमका वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएका छन्। उनीमाथि हत्याको आरोप पनि छ, त्यसमा भने फैसला भइसकेको छैन। सजाय सुनाएपछि राम रहीमका समर्थकले हिंसात्मक प्रदर्शन गर्न सक्ने आशंकामा हरियाणा र पंजाबमा सुरक्षा व्यवस्था निकै कड़ा पारिएको थियो। राम रहीमलाई दोषी ठहर गरेपछि भएको हिंसात्मक प्रदर्शनमा 38 जनाको ज्यान गएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपालगंजमा आउँदो वर्ष हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट छावा हुने भएको छ। युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टको उपस्थितिमा नेपालगंजमा भएको 8 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालक समितिको सचिवालय बैठकले छावालाई मस्कट बनाउने निर्णय गरेको हो। सचिवालय सदस्य समेत रहेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीका अनुसार बैठकले प्रतियोगिताको लोगोका लागि सम्बद्ध सबैमा आह्वान गरेको छ। उत्कृष्ट मध्येबाट लोगो छनौट गरिने समितिले जनाएको छ। 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू बाँके, बर्दिया, दाङ र सुर्खेतमा हुनेछन्। सरकारले 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यो वर्ष 20 करोड़ रूपियाँ बजेट छुट्याएको छ।
बंगलादेशसँगको पहिलो टेस्टको पहिलो पालीमा अस्ट्रेलिया 43 रनले पछि परेको छ। पहिलो पालीमा उत्कृष्ट बलिङ गर्दै बंगलादेशलाई 260 रनमा अल आउट गरे पनि अस्ट्रेलियाको ब्याटिङ राम्रो हुन सकेन। अस्ट्रेलिया 217 रनमा अल आउट भएपछि 43 रनले पछि परेको हो। आजै दोस्रो पालीको ब्याटिङ थालेको बंगलादेशले दोस्रो दिनको समाप्तिमा 1 विकेट गुमाएर 45 रन बनाएको छ र समग्रमा 88 रनको
र स्पेनिश क्लब बार्सिलोनाले नेइमारको ठाउँमा बरुसिया डटमनका फरवार्ड उस्मान डेम्बलेलाई भित्राएको छ। नेइमार बार्सा छोडेर पेरिस सेन्ट जर्मन गएपछि उनको ठाउँमा भरपर्दो खेलाडी भित्राउने कसरतमा लागेको बार्साले डेम्बलेलाई 9 करोड़ 68 लाख पाउन्डमा अनुबन्ध गरेको हो। बार्सा र डेम्बले बीच 5 वर्षका लागि सम्झौता भएको हो।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारतसँग संविधान संशोधनको कुरा राख्नु स्वाभाविक भएको प्रधानमन्त्रीको दावी, केही दल र संचार माध्यमले अनावश्यक विवाद झिकेको आरोप।
असोज 2 गते चुनाव हुने स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना, 2 नम्बर प्रदेशमा चुनावी चहल पहल पनि बढ्यो।
अनुदान किस्ता सिफारिसमा इन्जिनियरले अनावश्यक दुःख दिने गरेको भूकम्प प्रभावितको गुनासो, प्रभावितले निशुल्क पाउने सेवामा शास्ति दिए कारवाही हुने।
भारत र चीनबीच विवादित सीमा क्षेत्र दोकलामबाट सेना हटाउने सहमति, बलात्कारमा दोषी ठहर भारतीय गुरु राम रहीमलाई 20 वर्ष जेल सजाय।
र अर्को वर्ष नेपालगंजमा हुने 8 राष्ट्रिय खेलकुदको मस्कट चयन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।